نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم محترم عزیز بہنوں اور بھائیوں اللہ تعالیٰ کے فضل و کرم سے آج ہم 24 پارے کے اہم مضامین کا جائزہ لیں گے 24 پارہ شروع ہوتا ہے تو سورہ زمر کا کچھ حصہ اس کے اندر بھی ہے سورہ زمر کے بیشتر مضامین کا جائزہ ہم نے کل کے پروگرام کے اندر لے لیا تھا یہ سورہ زمر یہ زمرہ جو اردو کا لفظ آپ جہاں پہ استعمال کرتے ہیں زمرے میں جسے کہتے ہیں زمر کی جو ہے یہ زمرہ کی جمع ہے اور اس کا مطلب ہوتا ہے گروہ زمر کا مطلب ہوتا ہے گروہ در گروہ تو یہ لفظ پھر جنتیوں اور دوزخیوں کے گروہوں کے بارے میں استعمال ہوا ہے یہ سورت کا آخر ہے جہاں پہ بتایا گیا ہے کہ ان گروہوں کو لوگوں کو گروہ در گروہ لایا جائے گا یہ جو ہے یہ دو مناظر ہیں جو دنیا میں اللہ تعالیٰ کے ساتھ شرک کرنے والوں اور پھر اسی شرک کی تاریکی میں زندگی گزارنے والے جو لوگ ہیں ان کا ایک گروہ ہوگا جن کو فرشتے ہانکتے ہوئے لائیں گے ظاہر ہے ان کو پیچھے دھکیلتے ہوئے اور ان کو مارتے ہوئے اور اس طریقے سے ان کو پش جیسے کرتے ہوئے دوزخ کے دروازے پر لائیں گے اور پھر ان کے لیے جہنم کے دروازہ جو ہے وہ کھولے جائیں گے تو وہاں پہ پھر جہنم کا دروغہ جو ہے جہنم کے 7 دروازے ہیں تو جہنم کے بھی اس طرح تو ان کے دروازوں کے اوپر جو اللہ تعالیٰ کی طرف سے وہاں پہ دروغے ان کے گارڈز وہاں پہ جو کھڑے ہوں گے وہ کیپر ان سے سوال کریں گے کہ کیا تمہارے پاس کوئی رسول نہ آیا تھا جو تمہیں خبردار کرتا ان باتوں سے کہ یہ دن آنے والا ہے اور تم اس پر رسول ایمان لاتے تو پھر وہ اس بات کا اقرار کریں گے کہ ہاں رسول تو آیا تھا لیکن ہم نے جب پھر اسے جو ہے اس پہ ایمان نہیں لے کے آئے اور پھر دوسرا منظر ہے ایک بڑا اس کا اس میں ایمان لانے والوں اور اس کی نور میں پھر زندگی گزارنے والے متقین کا جو ہے حال بیان کیا گیا ہے کہ وہ بھی اسی طرح جو ہے گروہوں میں آئیں گے اور انہیں ان کا وہاں پہ استقبال ہوگا اور بڑے اعزاز کے تحت فرشتوں کے جلب میں اور جنت کے نگہبان ان کے دروازوں پر استقبال کریں گے اور ان کی عزت افزائی ہوگی اور مہمان نوازی ہوگی اور یہ بھی اس طرح کا جو ہے ان لوگوں کے گروہوں کی بات کی گئی اللہ تعالیٰ ہمیں اس دوسرے گروہ میں متقین کے اس گروہ میں شامل فرمائے جن کو جنت کے فرشتے اور جنت میں اور جنت کے نگہبان جن کا استقبال کریں گے آمین پھر اس کے بعد سورہ مومن ہے آپ کو پتا یہ سورہ مومن جو یہاں پہ قرآن مجید آپ کو یہاں پہ ملتے ہیں ان کے اندر اس کا دوسرا نام لکھا ہوتا ہے سورہ غافر تو یہ جو ہے دونوں نام اس سورت کے ہیں اور مومن اس حوالے سے ہے کہ اس میں ایک مومن کا تذکرہ ہے ظاہر ہے سورت کی تمام بہت ساری ہر سورت میں مومنین کا تذکرہ پایا جاتا ہے ملتا ہے لیکن یہ جو مومن ہے اس کی شان بڑی نرالی ہے اور اس وجہ سے اس کا ایک نمائندہ نام سورت کا پک کیا گیا ہے تو یہ جو ہے وہ مومن ہے جو حضرت موسیٰ علیہ السلام پر ایمان لے آیا تھا لیکن یہ فرعون کے دربار میں اس کا درباری تھا تو اسے بڑی ایک آپ سمجھ سکتے ہیں کہ ایک حیثیت حاصل تھی جو ہے اسے ایڈوائزر کی یا اسے جو بھی اس کی حیثیت کے دربار کے اندر جو ہے جو فرعون کا دربار تھا اس کے اندر اس کی پوزیشن تھی اور اس کی پہنچ تھی اور وہ اس میں وہاں پہ اس کی جو کونسل تھی اس میں اس کا ممبر تھا تو اس کا جو تذکرہ کیا گیا ہے اس میں اس کے اندر یہ جو یہ سورت مومن سے پھر 7 سورتیں ایسی لگاتار شروع ہوتی ہیں جو جن کا آغاز حامیم کے لفظ سے ہوتا ہے تو ان سورتوں کے اندر یہ سورہ مومن ہے سورہ حامیم سجدہ ہے سورہ شورہ ہے سورہ زخرف ہے سورہ دخان ہے سورہ جاسیہ ہے اور سورہ احکاف ہے تو یہ وہ سورتیں ہیں ان اس وجہ سے ان کو ہوا میم کہا جاتا ہے ہوا میم کا مطلب ہے حامیم کی یہ جمع ہے ہوا میم ہے سورت اور ان کو حضرت عبداللہ بن مسعود رضی اللہ تعالیٰ نے ان 7 سورتوں کو قرآن کا حسن قرار دیا اور حضرت عبداللہ بن عباس رضی اللہ تعالیٰ عنہ نے ان 7 سورتوں کو قرآن کا مغز قرار دیا تو آپ سمجھ سکتے ہیں کہ یہ کتنی اہم صورتیں ہیں جن کے اندر قرآن کی جو ایمانیات ہیں ان کے اوپر جس انداز سے زور دیا گیا ہے اور جس طریقے کے پرزور دلائل موجود ہیں اس وجہ سے ان صورتوں کی یہ اہمیت ہے یہ بڑا سخت دور تھا یہ 10 نبوی کا جو دور ہے 10 نبوی کے ارد گرد یہ صورتیں تب نازل ہوئی ہیں اور بڑی سخت نبی اکرم صلی اللہ علیہ وسلم آپ کے ساتھیوں اور آپ کے پیغام کی شدت سے مخالفت ہو رہی تھی بڑی یہ وہ وقت تھا और प्रोसिक्यूशन भी आप कह लें कि अपनी हदों को पहुंची हुई थी, और हत्ता के एक वक्त में नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम जब खाने काबा के अंदर जब आप इबादत कर रहे थे, तो अकबा बिन अबी मुआइद जो था इस बदबख्त ने नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के गले के में जो एक चादर डालकर उसको फिर बल देने शुरू किए ताकि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम का दम घुट जाए। तो इस पे फिर हजरत अबू बकर रजी अल्लाह तआला ने उन्होंने जब देखा ये मंजर तो दौड़ के आए, और फिर जो है वो उन्होंने बीच में जो है सख्त बुरा भला कहा अकबा बिन उईद को, और फिर जो है कुछ अल्फाज ऐसे फरमाया जो इस सूरत के अंदर भी मौजूद हैं, और उस सूरत को फरमाया कि आतक्तुलून रजुलन अन यकूल रब्बी अल्लाह, क्या तुम शख्स को इस वजह से जो है मारना चाहते हो कि ये कहता है अल्लाह मेरा रब है इस बात पे। और यही वो अल्फाज हैं जब हजरत मूसा अलैहिस्सलाम को कत्ल करने के सारे मंसूबे बनाए जा रहे थे, तो फिर जब उनका मंसूबा बनाया गया कत्ल का, तो फिर फिरौन के दरबार में एक मोमिन शख्स जो जिसका जिसके नाम पे ये सूरत का नाम है, तो वो फिर जो अपना उस वक्त तक अपना ईमान जो है वो छुपाए हुए था, तो फिर उसने अपने आप को अपने ईमान को जाहिर कर दिया, और उसने फिर बड़ी जबरदस्त मुदल्लल ऐसी तकरीर की यहाँ पे। और उस तकरीर का लगता है ऐसा है कि लफ्ज़ बलफ्ज़ उस तकरीर का या उस तकरीर का बेशतर हिस्सा अल्लाह ताला ने हूबहू इसी तरह नकल फरमाया है इस कुरान मजीद के अंदर, और ये किसी भी रसूल और किसी भी गैर रसूल की सबसे तवील तरीन जो है वो तकरीर है जो इस सूरह मोमिन के अंदर उस शख्स जो जो कई रुकुओं पे मुश्तमिल है, उस शख्स का जो स्पीच है, जो तकरीर है, खिताब है जो उसने वहां पे फिरौन के दरबार में किया है। और ये आप समझ सकते हैं कि ये इंसानी तारीख में पूरी जो तो किसी जाबिर हुक्मरान के सामने कलमा हैक करने की सबसे शानदार तरीन मिसाल जो लाई जा सकती है वो यही है कि उस शख्स ने अपनी जान की और किसी चीज की परवाह न करते हुए अपने वक्त के सबसे बड़े डिक्टेटर और ताहूती ताकत को ललकारा, और उसके सामने हक की हिमायत की और मूसा अलैहिस्सलाम के कत्ल की मुखालफत की। तो इस शख्स ने जो है वो ये उसके जो जो खिताब है इस सूरत के अंदर इंतहाई तफसील के साथ बयान किया गया। और फिर इस पूरे वाक्य से जो 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 एक नतीजा आप कह लें कि जो बताया गया, यानी जिस मकसद के लिए ये वाक्य पूरे का पूरा बयान किया गया है, उससे कुफारे मक्का को बताया गया कि जो कुछ तुम इस रसूल सल्लल्लाहु अलैहि वसल्लम के साथ अपनी ताकत के बल पे करना चाहते हो, फिरौन भी यही कुछ मूसा अलैहिस्सलाम के साथ करना चाहता था। तो अब क्या तुम मूसा, क्या तुम फिरौन के अंजाम से इसी तरह दो चार होना चाहते हो? क्योंकि ये दो जो किरदार हैं, तुम जो है फिरौन के किरदार को रिप्रेजेंट कर रहे हो और मूसा अलैहिस्सलाम के किरदार को नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम रिप्रेजेंट कर रहे हैं, तो जो है अब तुम क्या उसी के अंजाम से दो चार होना चाहते हो? फिर दूसरा सबक आप सल्लल्लाहु अलैहि वसल्लम के साथियों को जो है वो बताया गया कि जो ईमान लेके आए थे कि बजाहिर ये जालिम अब कितने ही बालादस्त क्यों ना हो, अब जाहिर है मक्का के अंदर भी जो जो लोग ईमान लेके आए थे तो वो कोई बहुत बड़ी पोजीशंस के अंदर जो है वो मक्का सरदारों की पोजीशन में ना थे, और उनमें से कई तो जो है वो समाजी और माशरती एतबार से जो है उनका वो स्टेटस ना था कि वो इन लोगों के मुकाबले आते। तो फरमाया कि उनके मुकाबले में तुम खा कितने ही कमजोर क्यों ना हो, मगर इस बात का बिल्कुल यकीन रखो कि जिस खुदा के दीन को बोलबाला करने के लिए तुम उठे हो और काम कर रहे हो, उसकी ताकत के सामने कोई ताकत जो है वो कोई उसकी कोई जो है उसका मवाजना नहीं है, और उसकी ताकत के सामने किसी की कोई मजाल नहीं है। बस तुम सब्र किए जाओ और इस्तेकामत से डटे रहो। और ये बात आप सल्लल्लाहु अलैहि वसल्लम और आप सल्लल्लाहु अलैहि वसल्लम के साथियों को दो मरतबा इस सूरत में कही गई है कि आप सब्र और इस्तेकामत किए जाओ, इस पे डटे रहो, और बाकी जो है जो मामला है वो अल्लाह ताला के ऊपर छोड़ दो। तीसरा जो सबक बताया गया वो ये था कि लोग जो लोग हक के साथ ज्यादती होता देख रहे हैं, यानी कि अब लोगों के ऊपर जो है वो जुल्म हो रहा है, और तो फिर उनके जो है उनके और वो बिल्कुल खामोश थे इसके ऊपर, तो फिर उनके जमीर को झंझोड़ा गया है कि जुल्म तुम्हारे सामने मजलूमों को कुचल रहा है और तुम खामोश तमाशा देख रहे हो, ये कैसा जमीर है इंसान का? उठो और अपना वो फर्ज सर अंजाम दो जो फिरौन के दरबार में एक इस रास्तबाज मोमिन ने अंजाम दिया, और अपनी जान की परवाह ना लेकर इस ताहूती ताकत के सामने खड़ा हो गया। तो ये जो है, अब देखें ये जो 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 मतलब शायरों ने भी इस बात को बयान किया है कि ये जो इंसान की जान है इसका क्या है, इसका क्या भरोसा है, आज नहीं तो कल जरूर जानी है, लेकिन जिस मकसद के लिए कोई जान देता है वो मकसद हमेशा। अब इस बात को 2-3 3 हजार साल से ऊपर का अरसा जो है वो गुजर रहा है, लेकिन देखें कि आज भी हम उस मोमिन शख्स का तज़किरा पढ़ रहे हैं और उसका कर रहे हैं और उसको खराज अकीदत पेश कर रहे हैं और उस पर सलामती भेज रहे हैं, और इस वजह से कि अल्लाह ताला ने उसका तज़किरा हमेशा हमेशा के लिए इस कुरान मजीद के अंदर, और उसने वो किरदार अदा किया और अपने जो है जान की परवाह किए बगैर हक के लिए जो है वो खड़ा हो गया। तो हक के लिए खड़ा होना अल्लाह ताला को बेइंतहा पसंद है, और इसी वजह से इन लोगों की जो हक के को दबता हुआ देखते हैं और हक के साथ जुल्म होते हुए देखते हैं लोग और फिर भी खामोश रहते हैं, तो उनके खामोश जमीरों को यहाँ पे झंझोड़ा गया है। इस सूरत में इसके अलावा तौहीद पर जो है वो दलायल भी दिए गए हैं, आफाक से भी, कायनात से भी दिए गए हैं, अनफों से भी दिए गए हैं, नफूस से भी दिए गए हैं, और अकली दलायल भी हैं और तारीखी दलायल भी दिए गए हैं। और ये भी बताया गया है कि इक्तदार और ताकत के नशे में फिरौनों का रवैया जो है वो क्या होता है, और इन मगरूर और मुतकब्बिर लीडरों को हलाकत की फिर धमकी जो है वो दी गई है, और कुरान पे दावत लाने की जो है उनको तरगीब दी गई है। एक बात ये भी बताई गई कि अहले ईमान के लिए अल्लाह ताला के फरिश्ते दुआएं करते हैं लोगों के लिए, तो ये जो है ये अहले ईमान का जो है वो उनको उनके अल्लाह ताला की रहमत है उनके लिए। अवामुन नास को खबरदार किया गया है कि तागूती ताकतों और आमरों की पैरवी से बचें, ये उन्हें कयामत के दिन किसी सूरत में न बचाएंगे, बल्कि तमाम पिछली सूरतों के अंदर भी आ रहा है कि यही वो सरदार होंगे जो जो उस दिन जो है वो कहेंगे कि हमने तुम्हें जो है मजबूर नहीं किया था अपनी इताअत करने के लिए, तुमने खुद ही हमें जो हमारी इताअत की और हमारी बातों को जो है वो माना और हमारे पीछे चले। फिर आफाकी और तारीखी दलायल से भी मक्का की मगरूर की आदत को खबरदार किया गया है, और बताया गया है कि अपनी अस्करी और तमदनी शान शौकत आप जो तुम रखते हो थोड़ी सी थोड़ी बहुत जाहिर है दुनिया के मुकाबले में, दूसरी मुल्कों के मुकाबले में और सबका जो पिछली अंपायर्स गुजरी उनके मुकाबले में तो कुछ ना था, और या फिर जो भी जो इक्तिसादी खुशहाली जो ये रखते थे, तो इस पर फरमाया कि तुम ना भूलो। अल्लाह ताला इससे पहले कई ऐसी ताकतवर कौमों को नीस्तो नाबूद कर चुका है जो तुमसे बहुत ज्यादा जोर आवर थी और तुमसे बहुत ज्यादा बड़ा इम्पैक्ट जो है वो रखती थी, लेकिन आज तारीख में देखो कि उनका कोई नामो निशान तक नहीं बचा। फिर इंसानी तारीख से इंसानी तखलीक से भी तौहीद पर दलायल दिए गए हैं कि अल्लाह ताला ने किस तरीके से बेजान मट्टी से इंसान की पैदा की, फिर उसको नुतफे से जिंदगी का आगाज किया, फिर वो जमा हुआ खून और लोथड़ा और फिर हड्डियां और उनपे गोश्त और पट्टे और फिर एक इंसानी मुकम्मल ढांचा खड़ा कर दिया, फिर उसमें जान डाली और फिर दे अकल दी और समो बसर अता किया, और देखो कि जिस्म के अंदर हजारों मील लंबी रगों का जाल है और जो है खून की गर्दिश है और ये दिल की धड़कन है, और ये तुम देखो ताकत गुफ्तार किस तरीके से अल्लाह ताला ने तुम्हें अता की है, और तमीज और इरफान अता किया, नेकी और भलाई और नेकी और बदी और बुराई की तमीज अता फरमाई है, और कुव्वत इदराक दिया है और फहम फरासत दी है और जवानी दी है और हुस्न जमाल दिया है और फिर बुढ़ापा और मौत, और इन सब पे अगर तुम गौर करो तो फिर अल्लाह ताला की जात को पहचानने में तुम्हें कोई मुश्किल ना होगी, और अल्लाह ताला की जो है वो जात के ऊपर तुम ईमान जो है इस तरीके से तुम्हें ये लाने में उम्दो मामिन साबित हो सकता है, बशर्ते कि तुम इस पे गौर और तदब्बुर और फिक्र करो। इसके बाद फिर दूसरी इसकी तीसरी सूरत है इस लिहाज से जो है इस पारे की, ये हामीम सजदा है और ये भी ऐसी हामीम के लफ्ज से शुरू होती है, तो सूरह फुस्सिलत का इसका दूसरा नाम है कुरान मजीद की कई मुसफ के अंदर ये सूरह फुस्सिलत के नाम से, तो वो खास तौर पर नाम जो जो है जो मारूफ नाम है दूसरे, कम अज कम वो जरूर हमें सूरतों की याद रहनी चाहिए कि सूरह फुस्सिलत दूसरे मुसफ के अंदर बड़े सगीर पाक हिंद के मुसफ के अंदर इसका क्या नाम लिखा होता है, तो ये भी जरूर जो है ये अच्छा है कि इनको जो है जेहन में रहे और ये यादहानी रहे। ये भी इसी तरह उसी जमाने में मुतसिल ये सूरत हवामीम सजदा जो है, ये हवामीम सूरत हवामीम जो है ये मुतसिल नाजिल हुई, ये भी 10 नबवी में, और ये उसके बाद ये खास तौर पर इसका एक जो है वो इसको पढ़ने का मौका जो नबी करीम की जिंदगी में पब्लिकली उस वक्त आया जब उतबा बिन रुबैया, ये जो आपको पता है कि ये बहुत बड़े मक्का के सरदारों में से थे, और जो है ये अबू सुफियान के खुसर थे, तो उनने जो है वो तमाम सरदाराने कुरैश से मुशावरत के बाद कि मैं अगर तो मुझे, ये खुद बहुत बड़े, ये बड़े स्टेट्समैन थे और बड़े इनको डिप्लोमेसी में और बातचीत में और कम्युनिकेशन में बड़ा मलका हासिल था, तो उन्होंने कहा था कि मैं जो है वो अगर तुम चाहो तो मैं नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम से ये जो मामला है जो नबूवत का जो उन्होंने दावा किया है तो इस पर मैं बात करने को, मैं उनसे बात करता हूँ। तो उन्होंने इंडोर्स किया ऐसे, और वो आया नबी सल्लम के पास और कहा कि देखो भतीजे, तुमने ये जो नया सिलसिला, ये नबूवत वाला और हमारे खुदाओं को बुरा भला कहने वाला जो शुरू किया है, तो इससे पूरा मक्का तकसीम होके रह गया है। तो जो है ये कोई अच्छी सूरत हाल नहीं है, तो मेरे पास इस जमन में कुछ तजावीज है। तो नबी सल्लम फरमाया कि अच्छा, कहो तुम। तो उसने जो है वो बताई कि अगर तुम ये सब कुछ इसलिए कर रहे हो कि तुम मक्का की सरदारी चाहते हो, तो हम तुम्हें सरदार बनाने के तैयार है, या इसलिए कर रहा हो कि तुम जो है तुम्हारे पास जो है दौलत है, तो तुम जितने चाहो मालो दौलत दे सकते हैं, अगर तुम कहीं शादी करना चाहते हो तो हम जहां चाहो तुम्हारे जिस घराने में चाहो शादी करा सकते हैं, या फिर अगर तुम्हें समझते हो कि ये कोई अर्जा है तो हम तुम्हारा बेहतरीन तबीब बुला के इलाज भी करवा सकते हैं। और ये बात उसने कही है, तो नबी सल्लम ने पूछा कि अबुल वलीद क्या तुमने अपनी बात खत्म कर ली, तो उसने कहा कि हाँ मैंने खत्म कर ली। तो फिर नबी सल्लम ने कहा अच्छा अब मेरा जवाब सुनो। तो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने सूरह हामीम सजदा की जो है आयात जो है तिलावत फरमाई, और 32 आयात जो है गालबन जो है पहली जहां पे सजदा आता है, जब सजदे पे पहुंचे आयत सजदा पे, तो नबी ने सजदा फरमाया, उसके बाद फिर फरमाया कि ये है मेरा जवाब, अब तुम जानो और तुम्हारा जो है वो जवाब। तो ये वो फिर बहुत ही इंतहाई जीरक शख्स था, समझदार शख्स था, और इस सूरत के पढ़ने का जो उसकी तबीयत के ऊपर असर हुआ, और जो है जो सीरत की किताबों में इस आता है कि वो अपने दोनों हाथों को पुश्त के पीछे नीचे जमीन पे टेके बड़ी तवज्जो से जो है ये जैसे मेस्पराइज इंसान हो जाता है, इस तरीके से वो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की, आप अंदाजा कीजिए कि ये अल्लाह का पैगाम है और अल्लाह के रसूल की जबान से अगर अदा हो रहा तो उसके अल्फाज की आप समझ सकते हैं कि असर अंगेजी क्या होगी। तो बड़े उससे तवज्जो से वो सुनता रहा और फिर उठ के चला गया, और फिर जाके जब जब वापस गया सरदारा ने कुरैश के अंदर, तो वो कहते हैं कि ये वो अबुल वलीद नहीं है, ये तो कोई डिफरेंट मुख्तलिफ किस्म का बड़ा, ये तो जो है वो शिकस्त खाया हुआ अब्दुल वलीद लगता है। तो उसने फिर कहा कि मेरी बात मानो, ये कलाम जो वो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम जो पढ़ के सुनाता है, जो लेके आता है, ये अपना रंग ला के रहेगा, मेरी मानो तो इसको उसके हाल पे छोड़ दो, और अगर ये कामयाब हो गया तो ये तुम्हारी कामयाबी है, ये तुम्हारा भाई है, और अगर ये नाकाम हो गया तो तुम्हें इसके खून से हाथ नहीं रंगने पड़ेंगे। तो ये बड़ा एक जो है बड़ा एक मोतदिल और बड़ा एक जो है वो अकली किस्म का एक मशवरा था जो उन्होंने बिल्कुल, उन्होंने कहा कि लो भाई उसके जादू का असर जो है अबुल वलीद पे भी हो गया है, तो उन्होंने जिसको नहीं माना। तो अंदाजा किया जा सकता है कि कुरान की असरंगेजी किस कदर थी। ये वो लोग जो जो थे जिसकी मैं बात करूं, ये सरदाराने कुरैश मक्का के सरदारों में से था, आपको पता है, और ये मक्का के सरदारों में भी इंतहाई जीरक और पढ़ा लिखा और अपनी डिप्लोमेसी और अपने स्टेट्समैनशिप के लिहाज से मारूफ था। तो उस शख्स ने किस तरीके से जो है कुरान को लिया, तो ये कुरान की सरंगेजी का एक जो है सबूत है। इसमें ईमान वालों को अबदी कामयाबी की बशारत दी गई है, और सूरत का मजमून जो है ये तौहीद है, इसी वजह से ये तौहीद का मजमून था जिसकी वजह से वो जो इसके अंदर वो जो असर है। फिर ना मानने वालों को और तकजीब करने वालों को इंजार यानी खबरदार किया गया है, और ईमान लाने वालों को अबदी कामयाबी की बशारत दी गई है, और उन्हें तौहीद और ईमान पर उस्तवार रहने की जो इस्तकामत यानी इस्तकामत की हिदायत भी की गई है। फिर ये जो मक्का की मुतकब्बिर जालिम और तागूती कुव्वत थी, ये इनको जो फिरौन की हलाकत से इबरत हासिल करने का मशवरा दिया गया है कि तुम बिल्कुल हूबहू उसके नक्शे कदम के ऊपर जो है वो चल रहे हो, तो तुम्हें भी अल्लाह ताला इस तरीके से हलाक जो है वो कर सकता है। और एक और मिसाल भी दी गई है, और वो यानी तारीखी एतबार से भी जो है उस पे लाई गई है, एक आप कह रहे हैं कि दलील लाई गई है, और वो आद और समूद की हलाकत से डराया गया है कि उन्होंने भी वही जुर्म किया था, यानी इस्तकबार फिल अर्ध, जमीन में जो मुतकब्बिर होना और बड़ा होना और झुटलाना, और ये जो है उनका जुर्म ही था, तो अल्लाह ताला ने उनको भी जो हलाक कर डाला। इसके बाद फरमाया कि ये जो हक है یہ جو قرآن پیش کر رہا ہے الحق ہے یہ. اس قرآن کے احکام, اس سے اعراض کی بات جو ہے بتائی گئی, اس قرآن کے احکام اور معانی, مضامین اور مقاصد, اس کی واز اور اس کی مثالیں, اس کے وعدے اور اس کے وعیدے سب اللہ تعالیٰ نے صاف اور واضح طور پر بتا دی ہیں. اب جو اس سے بھی اعراض برتے گا, جو اس سے جو ہے منہ موڑے گا, اس کو قبول نہیں کرے گا, اس سے انڈیفرنٹ رہے گا, وہ سارے کے سارے اللہ تعالیٰ نے فرمایا کہ وہ بدبخت ہیں. اللہ تعالیٰ نے انہیں اندھوں سے اور بہروں سے تشبیہ دی اور فرمایا کہ ان کے ذہنوں پر پردے پڑے ہوئے ہیں اور ان کے کانوں میں ڈانٹ ہے. یہ کوئی چیز جو ہے حق کی سن نہیں سکتے, اس کو سمجھ نہیں سکتے, اور حق کی طرف سے یہ بہ بہرا ہے اور یہ اسی اندھیرے کے اندر رہیں گے. تو اللہ تعالیٰ ہمیں اس سے محفوظ فرمائے, اور اللہ تعالیٰ ہمیں قرآن کے احکام کو سمجھنے کی توفیق عطا فرمائے اور اس پہ اوپر عمل کرنے کی بھی توفیق عطا فرمائے. میں کہ جو لوگ ایمان لے کے آئیں گے پھر ان سے استقامت اختیار کرنے کا مطالبہ کیا گیا ہے کہ یہ وہ چیز ہے کہ بس ایک دفعہ ایمان لے آؤ تو پھر اس کے اوپر ڈٹ جاؤ. رسول اللہ صلی اللہ علیہ وسلم کی بشریت اور رسالت کی صراحت کی گئی ہے کہ ہمیشہ اللہ تعالیٰ نے رسول جو بھیجے ہیں وہ ہمیشہ ہی انسانوں کو بشر اور انسانوں کو بنا کر بھیجا ہے, اس میں اچھمبے کی کوئی بات نہیں ہے. توحید پر آفاقی دلائل بھی دی گئی کہ دیکھو یہ زمین و آسمان کو اللہ تعالیٰ نے بنایا, اس کا مطلب یہ ہوتا ہے جب بھی یہ آتا ہے زمین و آسمان, اس کا مطلب ہے پوری کائنات یونیورس پوری کو اللہ تعالیٰ نے بنایا. آسمان اس سے پہلے دھواں تھا اور پھر آسمان اور زمین کو یعنی کائنات کو وجود میں آنے کا حکم دیا, تو پھر انہوں نے فرما برداری کی اور وجود میں آ گئے. تو یہ ایک جو ہے اس کو بہت کئی طریقے سے اس کو بیان کیا جاتا ہے. تو یہ بھی ایک اس جو ہمارا اس وقت کائنات کا نظریہ ہے کہ کائنات اس سے پہلے ایک جو ایسے مادے سے پہلے کی شکل کی جو صورت ہے وہ مادے کی شکل تو صرف اس وقت وجود میں آئی جب پورا یہ تمام چیزیں ایک دھماکے سے ظہور پذیر ہوئی, اور اس سے پہلے جو چیز تھی جو پری میٹر جو معاملہ تھا اس کا, اس کو امارفس کوئی جو چیز ہوتی ہے شیپ لیس, اور اس کو دھوئیں سے جو ہے وہ تعبیر کیا گیا ہے کہ وہ صورتحال تھی. توحید پر تاریخی دلائل بھی دی گئے, جیسے میں نے کہا کہ سمود کا ذکر ہے, ان کے استکبار کا جرم کا بتایا گیا ہے, نہ ماننے والے اللہ کے دشمنوں کا انجام بتایا گیا ہے کہ ان کے اپنے کان اور آنکھیں اور ان کی جلد اور ان کے خلاف اس روز جو اللہ تعالیٰ گواہی دیں گی. منکرین اور متکبرین کے برعکس مخلص مومنین کا تذکرہ اللہ تعالیٰ نے فرمایا ہے اور ان کی نمایاں خصوصیات کو جو اللہ تعالیٰ نے بیان فرمایا, فرمایا کہ ایمان پر استقامت ان کا خاص جو ہے وہ شیوا ہے, اور یہ وہ لوگ ہیں جو اللہ تعالیٰ پر جب ایمان لے آتے ہیں تو پھر اس پر استقامت دکھاتے ہیں, اس پر ڈٹ جاتے ہیں. جب انہوں نے اپنے رب کو معبود مان لیا تو پھر اس پہ جم گئے اور تمام آزمائشوں کا اور جتنی بھی ان کے اوپر جو سختی آئیں ان کا ڈٹ کر مقابلہ کیا اور اپنے ایمان سے نہیں ہلے. تو اللہ تعالیٰ ارشاد فرماتا ہے کہ پھر ایسے لوگوں پر اس دنیا کے اندر بھی اور آخرت کے اندر بھی اللہ تعالیٰ فرشتوں کا نزول فرماتا ہے جو ان کو استقامت میں مدد دیتے ہیں اور جو ان کی جو نصرت اعانت اور مدد اور روحانی طور پر ان کی تقویت کا باعث بنتے ہیں. اللہ تعالیٰ ایسے فرشتوں کو ان پہ نزول فرماتا ہے اور فرمایا کہ پھر ایسے لوگوں کے لیے جنت میں منچاہی زندگی ہوگی, یعنی اللہ تعالیٰ انہیں جنت میں بھی داخل فرمایا گیا اور جنت میں کے اندر بھی ان کی بڑی ضیافتیں ہوں گی اور اللہ تعالیٰ کی طرف سے ان کا اکرام ہوگا اور وہ جیسی چاہیں جو ہے پھر وہ زندگی بسر کریں گے. تو میرے عزیز بھائیو یہ یاد رکھ لیں پھر سے کہ ان کا اس کس بات کے اوپر یہ اللہ تعالیٰ کی جو اکرام اور جو اور نعمتیں ان کو ملیں گی, یہ کہ ایمان لے آنے کے بعد اللہ اس کے اوپر جو ہے استقامت دکھانا, یہ وہ چیز ہے جس سے اللہ تعالیٰ ان کو یہ چیزیں جو ہے نعمت عطا فرمائے گا. پھر نفسیاتی دلائل کا بھی ذکر ہے کہ انسان جو ہے, اور خاص طور پر چونکہ یہ ذکر ہے جو لوگ خاص طور پر اللہ تعالیٰ سے منہ موڑے ہوئے ہوتے ہیں یا پھر اللہ تعالیٰ کا انکار کرتے, جانتے تو ہیں کہ اس کائنات کو اللہ تعالیٰ نے بنایا ہے اور وہی ہے جو ہے, لیکن اللہ تعالیٰ کہ پھر وہ ایمانیات کے تقاضے پورے نہیں کرتے رسول پر, اور جو رسول ہدایت لے کے اس پہ ایمان نہیں لاتے, تو پھر ان کی ایک نفسیاتی کیفیت بتائی گئی ہے کہ یہ عجیب ان کی حالت ہوتی ہے کہ جب بھی کوئی آفت نازل ہوتی ہے ان پر اللہ تعالیٰ کی طرف سے تو پھر کیا ہوتا ہے کہ یہ اس میں جو ہے بڑے پھر مایوس ہو جاتے ہیں کہ جیسے بس اب زندگی ختم ہو گئی اور کچھ نہیں ہے بچا, اور جو ہے اس طرح مایوسی کی باتیں پھیلاتے ہیں. اور جب بھی نعمتیں ان کو اللہ تعالیٰ دیتا ہے تو نعمتوں پر پھول جاتے ہیں اور پھر اپنے رب کو بھلا دیتے ہیں کہ یہ تو ہمارا استحقاق تھا، یہ تو ہمارے ہم نے اپنے زور بازو سے کمائی ہے، یہ تو ہمارے اس چیز کا نتیجہ ہے اور یہ ہمارے اس چیز کا نتیجہ ہے۔ تو اس کیفیت کو جو ہے اس کی ناپسندیدگی کا ذکر یہاں پہ کیا گیا ہے کہ جو مومن ہوتے ہیں وہ نزول آفتاب، جو نزول آفات کے وقت بھی مثلاً ان پہ جو آزمائشیں آتی ہیں ان میں بھی اپنے رب کا شکر ادا کرتے ہیں اور رب کے ساتھ تعلق رکھتے ہیں اور رب سے جو دعائیں کرتے ہیں اور اس کے جو ہے اس کے ساتھ ایک خاص تعلق کو کبھی نہیں توڑتے، اور جب نعمتیں ملتی ہیں تو نعمتوں پہ اللہ کا جو ہے وہ شکر ادا کرتے ہیں، یہ جو ہے وہ بات بتائی گئی۔ پھر اس کے بعد جو ہے قرآن کی حقانیت پہ جو ہے وہ بات کی گئی ہے۔ اس سے پہلے پھر فرمایا کہ قرآن میں کسی قسم کی تحریف ممکن نہیں ہے، یہ اللہ تعالیٰ نے ارشاد فرمایا ہے کہ ایک ایسی کتاب ہے کہ باطل نہ اس کے سامنے سے حملہ آور ہو سکتا ہے اور نہ اس کے پیچھے سے حملہ ہو سکتا ہے۔ تو آپ دیکھ لیجئے کہ یہ تقریباً 1.5 سال کی جو ہے یہ کلیم ہے کہ جس کے اندر جو ہے یہ غیر معمولی دعویٰ ہے، اور پوری انسانی 1500 سال کی ہماری تاریخ اس کے اوپر جو ہے اس کی حقانیت پہ گواہ ہے کہ اس کے معنی بھی، اس کے الفاظ بھی اور اس کے معنی بھی اللہ تعالیٰ نے بالکل محفوظ جو ہے وہ رکھے ہیں۔ جو جو لوگوں نے اس کے الفاظ کو جو ٹیمپر کرنے کی بدلنے کی کوشش کی ہے وہ بھی ناکام ہوئی ہے اور آئندہ بھی ایسا ہی ہوگا، یا پھر جن لوگوں نے کچھ ایسے مفاہیم اور ایسے مطلب جو ہے وہ نکال لیے ہیں قرآن سے جو اس سے بالکل جو ہے وہ قرآن کے صحیح مفہوم سے جو ہے مطلب لگا نہیں کھاتے تھے، تو وہ بھی کبھی ان کو قبول عام حاصل نہیں ہو سکا۔ اور اس طریقے سے جو قرآن ہے اپنے الفاظ کی بھی اور اپنے الفاظ کے معنی اور مفاہیم کی بھی جو ہے وہ حفاظت کرتا ہے، یہ حفاظت اللہ تعالیٰ کی طرف سے ہے۔ اور پھر قرآن کی حقانیت پر جو ہے پھر دلائل دیے گئے کہ قرآن کی حقانیت پھر اس سے آفاق سے اور انفوں سے دلائل لائے گئے ہیں کہ اللہ تعالیٰ نے ارشاد فرمایا کہ سنوریہم آیاتنا فی الآفاق وفی انفسہم حتی یتبین لہم انہ الحق، کہ جو قرآن بہت جلد ہم ان کو جو ہے آفاق سے بھی یعنی یونیورس کے اندر کائنات میں بھی اور خود ان کی اپنی جانوں کے اندر جو انسان کا جو جسم ہے جو 5.5-6 فٹ کا جسم ہے اس کے اندر بھی ایسی نشانیاں دکھائیں گے کہ یہاں تک ان پہ واضح ہو جائے گا کہ یہ بالکل حق ہے اور یہ اللہ تعالیٰ کی طرف سے ہے۔ یہ بات وہ ہے کہ جو نبی کریم صلی اللہ علیہ وسلم نے فرمائی کہ لا تنقضی عجائبہ، یہ قرآن وہ چیز ہے جس کے عجائبات کبھی ختم نہ ہوں گے، یعنی یہ اپنے عجائبات کو اور اپنے علمی اعجاز کو ہمیشہ ایکسفولیٹ کرتا رہے گا، اور آنے والے زمانوں جتنے بھی اس کے لیے لوگ اور علماء اور سائنس اور علم والے جو ہے وہ سارے اس سے جو ہے اس سے یہ چیزیں اخذ کرتے رہیں گے اور ان کے لیے یہ خزانہ کبھی ختم نہ ہوگا۔ اس یہاں پہ سورہ حمیم سجدہ کا تھوڑا سا حصہ جو ہے وہ اگلے پارے کے اندر بھی ہے، 25 پارے کے اندر بھی ہے، اس کا انشاءاللہ ہم سب جائزہ لیں گے اور باقی پارے کے مضامین کا بھی۔ وآخر دعوانا الحمدللہ رب العالمین وجزاکم اللہ خیر۔